आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन। जय मसीह। नमस्कार अनि
हार्दिक स्वागत छ तपाईहरुको आफ्नै यो कार्यक्रममा। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा दोस्रो इतिहास सात अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य कुरा देख्छौ कि परमेश्वरद्वारा मन्दिरको ग्रहण स्वीकार। अघिल्लो अध्यायमा हामीले मन्दिरको समर्पण सेवाको देखिरहेका थियौं। हामीले सुलेमानको सन्देशको र समर्पणको उसको महान प्रार्थनाको देख्यौं। यस अध्यायमा हामी यसप्रति परमेश्वरको जवाब वा प्रतिक्रियाको देख्दछौ। आउनुहोस् दोस्रो इतिहास सात अध्याय एक पद हेर्दै अगाडि बढ़ौं। यस प्रकार यहाँ लेखिएको छ, जब सुलेमानले यो प्रार्थना गरिसके तब स्वर्गीयबाट आगो झर्यो र आगोले होम बलि र बलिदानहरू भस्म पार्यो अनि परमप्रभुको महिमाले मन्दिर भरियो। मित्र, तपाईँलाई यादै होला कि उजाड स्थानमा पवित्र वासस्थान वा भेट हुने पालको निर्माणको जब मोसाले सिद्ध्याए त्यही नै वा यस्तै नै भएको थियो जस्तो कि यहाँ भएको छ। जब मोसाले यसको खड़ा गरे परमप्रभुको महिमाले त्यो भरियो। प्रस्थान 40 अध्याय 34 र 35 पद अनुसार परमेश्वरले यो सुलेमानले बनाएको मन्दिर स्वीकार गर्नुभयो, ग्रहण गर्नु हुन्छ। यो कुराको ध्यान दिनुहोस् कि स्वर्गीयबाट खसेको आगोले बलिदान भस्म गर्यो। यसको मतलब परमेश्वरको दण्ड पापमाथि खस्यो। परमेश्वरले मन्दिर सुन्दर भएकोले गर्दा यसको ग्रहण गर्नुहुन्न, स्वीकार गर्नुहुन्न, न यो धेरै पैसाले बहुमूल्य मणि सुन चाँदीले बनाएको शानदार भव्य सुन्दर मन्दिर भएकोले गर्दा नै उहाँले ग्रहण गर्नुभएको छ। यो मन्दिरको स्वीकार गराई वा ग्रहण गराएको आधारभूत कुरा हो ख्रिष्टलाई औल्याउने बलिदान। वास्तवमा यो उहाँको बलिदान नै हो जुनले परमेश्वरलाई यसको ग्रहण योग्य बनाउँछ, स्वीकार योग्य बनाउँछ। परमप्रभुको महिमाले मन्दिर भरियो र अहिले स्वर्गीयबाट आगो खसेर होम बलिको भस्म गर्दछ। यी मानिसहरूसँग परमेश्वरको सदृश्य उपस्थिति पाएका थिए। नयाँ नियममा रोमीहरूलाई लेखिएको पावलको पत्रमा पावल यी प्रश्नहरूको उत्तर दिन्छन्। इसरायलीहरूको हुन्, उसले पहिचानको आठ विशेषताहरू दिन्छन्। तिनीहरूमध्ये एउटा हो तिनीहरूसँग महिमा थियो। इसरायलीहरू बाहेक कुनै जाति वा कुनै मानिससँग त्यो परमेश्वरको सदृश्य उपस्थित पाएको थिएन र पाएको छैन। दुई र तीन पदमा भनिएको छ, परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएकोले गर्दा पुजारीहरू त्यसभित्र पस्न सकेनन्। आगो झरिरहेको र परमप्रभुको महिमा मन्दिरमा बसिरहेको जब सबै इसरायलीहरूले देखे तब ढुङ्गाको पेटीमा तिनीहरू भुइँसम्म घोप्टो परेर दण्डवत गर्दै यसो भनेर परमप्रभुलाई धन्यवाद दिए। परमप्रभु भला हुनुहुन्छ किनकि उहाँको प्रेम सदा सर्वदै रहिरहन्छ। मित्र, यो नै एक अभिव्यक्त हो जुन म विश्वास गर्दछु कि तपाईँको शब्दकोशमा राख्नुपर्छ र तपाईँ यसलाई कहिलेकाहीँ भन्नु पर्नेछ। परमप्रभु भलो हुनुहुन्छ, परमप्रभु भलो हुनुहुन्छ किनकि उहाँको करूणा सदा सर्वदा रहिरहन्छ। तपाईँलाई यादै होला भजनकारले भने परमप्रभु भलो हुनुहुन्छ। उद्धार पाएका परमप्रभुका जनहरूले त्यही भन्नुहोस्। यदि तपाईँ र म त्यो भन्दैनौ भने कोही पनि त्यो भन्ने छैन। राजनीतिमा कसैले भन्दैन कि परमेश्वर कति भला हुनुहुन्छ। तिनीहरू बरु हामीलाई भन्दछन् कि तिनीहरू कति भला र महान छन् र तिनीहरू देशको निम्ति कति महान काम गरिरहेका छन्। वास्तविकता बताउनु पर्दा कुनै पनि राजनीतिज्ञहरूले भलाइको काम गरेको देखिँदैन, तर परमप्रभु भला हुनुहुन्छ, उद्धार पाएको जनले त्यही नै भनुन्। चार र पाँच पदमा भनिएको छ, तब राजा र सबै मानिसहरूले परमप्रभुको सामुन्ने बलिदान चढाए राजा सोलेमानले 22,000 साढे र 1,20,000 भेड़ा बाख्रा बलि चढ़ाए। राजा र सबै मानिसहरूले यसरी परमेश्वरको मन्दिरलाई समर्पण गरे। अनि मित्र, यहाँ यस पदमा उल्लेखित बलिदानहरूले प्रभु येशू ख्रीष्टको औँलै रहेको थियो। उहाँले हाम्रो लागि आफ्नो अमूल्य रगत भाउनुभयो, यसको औँलै रहेको थियो। छ पदमा भनिएको छ, पुजारीहरू र लेबीहरू पनि आफ्नो तोकिएको स्थानमा खड़ा भए र दाउद राजाले परमप्रभुलाई स्तुति गर्न र धन्यवाद दिनको निम्ति बनाएका बाजाहरू लिएर यसरी उनले परमप्रभुको प्रशंसा गरे। उहाँको प्रेम सदा सर्वदै रहिरहन्छ। लेबीहरूका सामुन्ने पुजारीहरूले आफ्नो तुरही बचाए। त्यस बेला सबै इसरायलीहरू त्यहाँ खड़ा भइरहेका थिए। अनि 7 र 8 पदमा पनि हामी पढ्छौं, त्यसपछि सोलेमानले परमप्रभुका मन्दिरको सामुन्नेको चोकको मध्य भागलाई पवित्र गरे। त्यहाँ तिनले होम बलिहरू र मेल बलिहरूको बोसोको भाग चढ़ाए, किनभने तिनले बनाएको काँसाको वेदीमा होम बलि, अन्न बलि र बोसोका भागहरू अटाएनन्। यसरी सोलेमान र तिनीसँग भएका सबै इसरायली लेवी हमाददेखि मिश्रको खोलासम्मको एक ठूलो समुदायले त्यस बेला 7 दिनसम्म चाड मान्दै रहे। लेबो हमाददेखि मिश्रको खोलसम्म, यसको मतलब हो सुदूर उत्तरदेखि सुदूर दक्षिण भेगसम्म। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ, दोस्रो पल्ट सुलेमानका परमेश्वरको प्रकट, 11-14 पदमा भनिएको छ, जब सुलेमानले परमप्रभुको मन्दिर र राजमहल बनाइसके अनि परमप्रभुको मन्दिर र आफ्नो राजमहलको निम्ति योजना गरेका सबै कुरा पनि सफलतापूर्वक सिद्ध्याए, तब परमप्रभु राति तिनी कहाँ देखा परेर तिनलाई भन्नुभयो, मैले तेरो प्रार्थना सुने र यो स्थान मेरो निम्ति बलिदानको ठाउँ चुने। जब म आकाशको ढोका थुन्छु र पानी पर्दैन अथवा देशलाई नष्ट गर्न भनी सल्लाहहरूलाई आज्ञा दिन्छु अथवा मेरो प्रजामाथि विपत्ति पठाउँछु, यदि मेरो आफ्नो नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गीयबाट तिनीहरूको प्रार्थना सुन्नेछु र तिनीहरूका पाप क्षमा गर्नेछु र तिनीहरूको देशलाई म स्वास्थ्य पार्नेछु। मित्र, यी अन्तिम पदहरूमा म केही समय बिताउन गइरहेको छु, किनभने यो बिना प्रसंग र यसको प्राथमिक खास अर्थ नजानिकन प्राय गरेर यसको प्रयोग गरिने गरिन्छ। त्यो परमेश्वरबाट हाम्रो निम्ति प्रतिज्ञाहरूको रूपमा उद्धृत गरिन्दछ, प्रयोग गरिन्दछ, कि यदि हामी केही खास कुरा गर्छौ भने उहाँले केही निश्चित खास कुरा गर्नुहुनेछ। यो पद कुनै स्थानीय परिस्थितिमा फिट गर्न अनुकूल बनाइन्दछ। हामीत्र यो धेरैपल्ट धेरैजनाले परमेश्वरबाट हाम्रो निम्ति प्रतिज्ञाको रूपमा प्रयोग गरिन्दछ, तर म विश्वास गर्दछु कि यो पदको यसको स्थान निर्धारणको विषयवस्तुको र प्रसंगको होसियारपूर्वक विचार गर्ने हो भने यस पदको प्रतिज्ञाको रूपमा लिने काम कुनै दवाई वा गोलीको यसको वास्तविक अर्थमा केही ध्यान नदिकन निल्नु जस्तै हो, जुनको कति पनि अर्थ हुँदैन। मित्र, यी पदहरूमा उल्लेखित पदहरू हाम्रा फिट भएको जस्तो देखिँदैमा यसको राम्ररी अर्थ नबुझिकन उल्लेख गर्नुहुँदैन। यदि हामीले यसको वास्तविक विषयवस्तु प्रसंगको नबुझिकन कुनै प्रतिज्ञाको रूपमा प्रयोग गर्दछौं भने हामी यसको प्राथमिक उद्देश्यको व्यवस्था गर्छौं र यसको महत्वपूर्णताको लुट्दछौं। यो वास्तवमा अर्थविहीन पद बन्दछ। अमित्र, त्यहाँ निश्चय नै शास्त्रको अर्थ खुलाई वा इन्टरप्रिटेशन हुन्छन्, त्यो एउटा कुरा हो। त्यसपछि त्यहाँ शास्त्रको लागू वा उपयोग एप्लिकेशन पनि हुन्छ, जुन अर्को कुरा हो। कसैले भनेका थिए, सबै शास्त्र हाम्रो लागि लेखिएको छ, तर सबै शास्त्र हामीलाई लेखिएको होइन। यो बुझ्नुपर्छ। शास्त्रको पदको अर्थ खुलाई अर्थात इन्टरप्रिटेशनले सिकाउँछ कि यसको प्रसंग र यसको सेटिङमा यसको अर्थ के हो। यो हाम्रो निम्ति कति पनि नलेखिएको हुन सक्छ। हामीलाई धेरै आज्ञाहरू पुरानो नियममा दिइएका छन् जुन आज्ञा हाम्रो निम्ति दिइएका छैनन्, तर पनि शास्त्रको सबै लागू वा उपयोग अर्थात एप्लिकेशन हाम्रो लागि हो। परमेश्वरसँग पूरा शास्त्रभरि हामीलाई सिकाउन केही कुरा छ। अहिले दोस्रो इतिहास 7:14 फेरि जाउँ। सेटिङ सुलेमानले बनाएको मन्दिरको समर्पणमा हो। यो त्यस दिनमा त्यस मुलुकको सम्बन्धमा सुलेमानलाई परमेश्वरको वचन हो। समर्पणमा सुलेमानले आफ्नो महान प्रार्थना गरेथे जुन हामीले देखिसकेका छौं। अहिले उहाँ आफ्ना मानिसहरूको प्रार्थनाहरूको याद गर्नुहुन्छ र उहाँ सुलेमानलाई भन्नुहुन्छ, यदि मेरो आफ्नो नाउँ दिइएको मेरो प्रजाले, उहाँ कसको बारेमा कुरा गरिरहनु भएको छ त? मेरो आफ्नै नाउँ दिएको मेरो प्रजा भनेको को हो? ती हुन् इसरायल। परमेश्वर इसरायलको बारेमा सुलेमानसँग कुरा गरिरहनु भएको छ। अहिले यदि यी कुराहरूले तिनीहरू स्वयंलाई नम्र तुल्याए, यदि तिनीहरू प्रार्थना गरे, यदि तिनीहरूले उहाँको मुहारको खोजी गरे, यदि तिनीहरू आफ्ना दुष्ट चालहरूबाट फर्के, तब परमेश्वरले यी कुराहरू इसरायललाई प्रतिज्ञा गर्नुहुनेछ। उहाँले तिनीहरूको प्रार्थनाको सुन्नुहुनेछ। उहाँले तिनीहरूलाई क्षमा दिनुहुनेछ। उहाँले तिनीहरूको मुलुकलाई चंगाई गर्नुहुनेछ। यी इसरायलको लागि परमेश्वरले राख्नु भएको खास निश्चित शर्तहरू थिए, अनि तिनीहरूको इतिहासले यी कुराहरूको ज्यूको त्यू भएर यथाशब्द पूरा भएको कुराको प्रदर्शन गर्दछ। अहिले जब तपाई नयाँ नियममा आउनुहुन्छ, तपाईँले यो कुरा पत्ता लगाउनुहुनेछ कि बप्तिस्मा दिने युहान्ना भन्छन्, प्रस्ताव गर, स्वर्गीयको राज्य नजिकै छ। अनि प्रभु येशूले त्यसको पटक पटक दोहोर्याउनु भयो। यी कुराहरूको यी शर्तहरूको भेट्नलाई पूरा गर्नलाई पालन गर्नलाई इसरायल राष्ट्रलाई बोलाउनु भयो ताकि परमेश्वरको प्रतिज्ञाहरू पूरा हुन सकोस्। त्यो वैदिक कानूनी तर्कसंगत प्रस्ताव थियो, अफर थियो। हाम्रो दिनमा इसरायलको मानिसहरू पूरा विश्वभरि छरपट्ट छरिएर बसेका छन्। तिनीहरूले त्यस मुलुकमा शान्ति पाउन सक्दैनन् किनभने तिनीहरूले ती शर्तहरूको भेट्न सकेनन्, पूरा गर्न सकेनन्। यो यथातथ्य अर्थ खुलाई हो, अनि यसलाई हामी लिटरल इन्टरप्रिटेशन पनि भन्छौ अंग्रेजीमा। अहिले त्यहाँ लागू उपयोग अर्थात एप्लिकेशन छ। यो पदसँग मेरो निम्ति सन्देश छ। परमेश्वरले यो मेरो निम्ति निर्दिष्ट नगर्नु भएकोले म यसलाई व्याख्याल व्यवस्था गर्न सक्दिन। यसमा यो वर्तमान घड़ीको निम्ति समयको निम्ति नियम छ। मेरो प्रजा परमेश्वरसँग आफ्नो प्रजा छन् जसलाई हामी चर्च या ख्रिष्टको बधन भन्छौ, अनि चर्च वा ख्रिष्टको बधन चाहिँ उहाँलाई उद्धारकर्ताको रूपमा ग्रहण गर्नेहरू हुन्। तितस 2:14 भन्छ, जसले हामीलाई हाम्रा सब अधर्मबाट उद्धार गर्नलाई र उहाँको निम्ति सुकर्ममा जोसिलो भएका उहाँकै आफ्ना एक खास पवित्र जाति तुल्याउनलाई हाम्रो निम्ति आफैलाई अर्पण गर्नुभयो। हा मित्र, हामी हरेक विश्वासी उहाँकै आफ्ना एक खास जाति हौ। 14 पहिलो खण्डमा भनिएको छ, म प्रति आफैलाई नम्र तुल्याए। मित्र, शरीर घमण्डी छ तर हामीलाई नम्र बन्न अर्थ दिइएको छ। एफिसी 4:1-2 भन्छ, यसकारण म प्रभुमा कैदीले जुन बोलावटमा तिमीहरू बोलाइएको छौ त्यसैको योग्य चालमा चल भनी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु। सारा विनय र नम्रतासित धीरजसँग एउटाले अर्कोलाई प्रेममा सहो। हामीलाई गलाती 5:22 पदमा पनि भनिएको छ कि धीरज नम्रता आत्माको फलहरू हुन्। नम्रता आज विश्वासीहरूको लागि सिफारिश गरिएको छ। अनि 14:2 खण्डमा भनिएको छ, अनि तिनीहरूले प्रार्थना गरे। पहिले भनिएको छ मेरो जाति, दोस्रो तिनीहरू आफैलाई नम्र तुल्याए,
अनि तेस्रो अनि प्रार्थना गरे। मित्र, निश्चय नै नयाँ नियममा धेरै पल्ट प्रार्थना गर्न भनिएको छ। प्रभु येशूले आफ्ना चेलाहरूलाई जागा रहेर प्रार्थना गर्न भन्नुभयो। अनि अन्य नयाँ नियमको पत्रहरूमा हामीलाई धेरै पल्ट प्रार्थना गर्न भनिएको छ। अनि चौथो कुरा पद 14 भनिएको छ, मलाई खोजी गरे। अनि यो नयाँ नियमको अर्थ हो। कलासी 3:1-2 पदले भन्छ, यसकारण यदि तिमीहरू ख्रिस्टसँगै ब्युतिएका छौ भने माथिका कुराहरू खोज, जहाँ ख्रिस्ट हुनुहुन्छ, परमेश्वरको दाहिने हातपट्टि बस्नु भएको छ। माथिको कुरामा मन लगाओ, पृथ्वीमा भएका कुराहरूमा होइन। त्यसपछि पद 14 पाँचौ कुरा भनिएको छ, आफ्ना दुष्टहरू दुष्ट चालहरूबाट फर्कन्छन् भने। अनि यो पनि हामीलाई लागू हुन्छ। परमेश्वरसँग विश्वासीहरूको निम्ति प्रस्तावको बारेमा भन्ने धेरै कुराहरू छन्। प्रकाश 3:19 पदले भन्छ, जतिलाई म माया गर्दछु म हप्काउँछु र चेताउँछु, यसकारण जोशीला हौ र प्रस्ताव गर। प्रस्ताव परमेश्वरको सन्तानको लागि हो, तिनीहरूको निम्ति हो। अहिले परमेश्वरको भाग के हो त? परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो कि उहाँले प्रार्थना सुन्नुहुनेछ। पहिले युहन्ना 3:22 पदले भन्छ, हामीले जे माग्छौ सो उहाँबाट पाउँछौ, किनभने हामीले उहाँका आज्ञाहरू पालन गर्दछौ र उहाँको दृष्टिमा मनपर्ने कुराहरू गर्छौं। उहाँले क्षमा दिन पनि प्रतिज्ञा गर्नुभयो। पहिलो युहन्ना 1:9 पदले भन्छ, यदि हामीले आफ्नो पापको स्वीकार गर्यौं भने हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नलाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। अनि पद 14 अन्तिम खण्डमा भनिएको छ, तिनीहरूको देशलाई म फेरि अघिको जस्तै स्वस्थ पार्नेछु। यो कुरा तपाईं र मेरो निम्ति लागू छैन। म नयाँ नियममा कहीँ पनि पाउँदिन कि जहाँ प्रभुले हाम्रो जमिनको सानो टुक्रालाई अघिको जस्तै स्वस्थ पार्नु वा पार्नेछु भनी प्रतिज्ञा गर्नुभएको छ। यदि परमेश्वरले तपाईंलाई व्यापारमा आशिष दिनुभएको छ भने त्यो अर्को थप उहाँको आशिषको कुरा हो। त्यो आशिष परमेश्वरको प्रतिज्ञा गर्नुभएको छैन। कहीँ पनि प्रभुले हामीलाई भौतिक कुराहरूको प्रतिज्ञा गर्नुभएको छैन। हामी येशू ख्रिष्टमा आत्मिक कुराहरूले आशिषित भएका छौं। हाम्रो परमेश्वरको शत्रुहरू थियौं हामी, र अहिले हामी परमेश्वरका सन्तान बनिएका छौं। हामी ख्रिष्टको रगतद्वारा उद्धार पाएका छौं र उहाँले हाम्रो पापहरूको क्षमा गर्नुहुन्छ। स्वर्गीय हाम्रो घर हो, नयाँ यरूशलेम हाम्रो लक्ष्य हो। हामी नर्कबाट छुटकारा पाइसकेका छौं। यी नै हाम्रो आशिषहरू। कहीँ पनि हामीलाई जमिनको मुलुकको वा हाम्रो मुलुकलाई चंगाईको वा पुनस्थापनको प्रतिज्ञा गरिएको छैन। म तपाईंलाई भनौं, यदि तपाईँ पद 14 उठाएर पूरा पद तपाईँको वर्तमान स्थितिमा लागू गर्न चाहनुहुन्छ भने तब तपाईँले पद 15 पनि यसको साथसाथै लिनै पर्छ। 15 पदमा भनिएको छ, अब यस ठाउँमा गरिएका प्रार्थना ध्यानसित सुन्न मेरा कान र हेर्न मेरा आँखा खुला रहनेछन्। यदि तपाईँ यो विशेष निर्देशनको पछ्याउन चाहनुहुन्छ भने तब म तपाईँलाई सुझाव दिन्छु कि यरूशलेममा गएर मन्दिर क्षेत्रतिर जानुहोस्। तपाईँ मन्दिर त्यहाँ भएको पाउनुहुन्न, बरु अहिले त्यहाँ ओमारको मन्दिर खड़ा भएको पाउँछौ। यदि तपाईँ यस अनुच्छेदको पछ्याउन इरादा गर्नुहुन्छ भने तपाईँ यरूशलेममा जानुहोस्, त्यहाँ नै त्यो स्थान छ। म जान्दिन कि किन मानिसहरू शास्त्रको एक पदको उठाउँछन् र यसको आफ्नो स्वयंको निम्ति दावी गर्छन्। त्यस किसिममा त्यसको कहिले पनि अभिप्राय राखिएको थिएन। यो प्रतिज्ञा मन्दिरको समर्पणमा इसरायललाई दिइएको थियो। यद्यपि यससँग हाम्रो निम्ति लागू भए तापनि यो उक्तम हुनेछ कि नयाँ नियममा गएर हाम्रो निम्ति परमेश्वरको प्रतिज्ञाहरूको सिधै पत्ता लगाए। अनि 16 पदमा भनिएको छ, मेरो नाउँ सदासर्वदाको निम्ति त्यहाँ रहन मैले यस मन्दिरलाई चुनेको छु र त्यसलाई पवित्र पारेको छु। मेरो दृष्टि र मेरो हृदय सधैँभरि त्यहाँ रहनेछ। अनि 17-18 पदमा भनिएको छ, यदि त चाहिँ मैले तँलाई दिएको सबै आज्ञाहरू पालन गर्दै र मेरा विधि विधानहरू मान्दै तेरा पिता दाऊद मेरो दृष्टिमा हिँडे जै हिँडिस भने म तेरो राजकीय सिंहासन स्थिर गर्नेछु।
जसरी मैले तेरा पिता दाउदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ, इसरायलमाथि राज्य गर्न तलाई एउटै मानिसको पनि अभाव हुने छैन। परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ कि दाउदको वंशमा कहिले पनि कुनै पनि समयमा शासकको कमी हुने छैन। आज यो पृथ्वीमा केही पनि त्यस्तो शासक छैन, कोही पनि त्यस्तो शासक छैन जसले दाउदको वंशको हुँ भनेर दावी गर्न सक्छ। तर त्यहाँ एकजना हुनुहुन्छ जो हालमा परमेश्वरको दाहिने हातमा विराजमान भएर बसिरहनु भएको छ, जो दाउदको वंशको हुनुहुन्छ र उहाँलाई भनिएको छ भजन संग्रह 110:1 र हेब्रू 10:12-13 पदमा, मेरो दाहिने बाहुलीमा तबसम्म बस जबसम्म म तेरा शत्रुहरूलाई तेरो बहुदान बनाउँदिन। अनि 19-20 पदमा भनिएको छ, तर यदि मैले तिमीहरूलाई दिएका मेरा विधिहरू र आज्ञाहरू मानेनौ र ती त्याग्यौ र गएर अरू देवहरूको सेवा गर्यौ र तिनीहरूलाई पुज्यौ भने तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट म इसरायललाई जरै समेत उखेलिदिनेछु, अनि मैले मेरो नाउँको लागि तिहरूका बीचमा त्यसलाई एउटा निन्दा र गिल्लाको पात्र बनाउनेछु। मित्र, यो निश्चय नै आज एक उखान भएको छ। यो कति पनि पवित्र स्थान रहेको छैन, त्यहाँ उमरको मस्जिद खड़ा छ। 21 पदमा भनिएको छ, यसरी यो मन्दिर ज्यादै प्रभावशाली छ, यसलाई देखेर आउने जाने हरेक मानिस अवाक भएर यसो भनेर सोध्नेछन्, परमप्रभुले किन यस देश र यस मन्दिरसित यस्तो काम गर्नुभयो। अनि यो स्थानमा आज मैले भने उमरको मस्जिद उभिएको छ, अनि आज त्यसको स्थिति दयनीय छ। अनि 22 पदमा भनिएको छ, मानिसहरूले यस्तो जवाब दिनेछन्, किनभने तिनीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनुहुने आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्वरलाई तिनीहरूले त्यागेका छन् र अरू देवहरूलाई मानेर तिनको सेवा गर्दै र तिनीहरूलाई पुज्दै आलिङ्गन गरेका छन्। यसै कारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो। मित्र, यहाँ त्यस्तो कारण एकदमै स्पष्ट दिइएको छ। किन इसरायलको हालत आज यस्तो भन्दा तिनीहरूले परमप्रभु परमेश्वरको त्यागे, अनि परमेश्वरले जे भन्नुभएको थियो उहाँले त्यही नै त्यस मुलुकमा गर्नुभयो। आज हामी हरेकको निम्ति पनि यस पदबाट सिक्ने धेरै कुरा छ।
प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com, साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98-470-35-679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98-470-35-679, 98-470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।